بسم الله الرحمن الرحيم احمده ونصلي على رسوله الكريم اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الذين امنوا اذكروا الله ذكرا كثيرا سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم مہلک بیماریوں کے تعلق سے بات چل رہی ہے. کل کا عنوان تھا طمع حرص, ایک مہلک بیماری ہے. انسان کے اندر یہ چیز کیسے پیدا ہوتی ہے, کس وجہ سے یہ آتی ہے؟ فرمایا دنیا میں دو فتنے ہیں, ایک جمال ایک مال. عموماً مردوں کو تو جمال کے فتنے نے تباہ کر دیا اور عورتوں کو مال کے فتنے نے تباہ کر دیا. جمال کی حرص, چنانچہ مرد جمال کا بھوکا ہے, جمال کی حرص میں مبتلا ہے. جہاں ذرا دیکھا جمال وہیں دل ہو گیا بے حال, وہیں دل دے بیٹھتا ہے. حالانکہ اللہ رب العزت کی نظر میں اس نے ظاہری کی کوئی قیمت نہیں ہے. قرآن مجید میں ہے حضرت یوسف علیہ السلام جب بکے پہلی مرتبہ تو فرمایا وَشَرَوْهُ بِثَمَنٍ بَخْسٍ دَرَاهِمَ مَعْدُودَةٍ, کھوٹے سکوں کے بدلے میں بکے. حالانکہ لڑکپن کی عمر تھی اور اس عمر میں تو ویسے ہی بچے کے چہرے پر معصومیت ہوتی ہے, بچے کا چہرہ زیادہ جاذب نظر ہوتا ہے, اور حضرت یوسف علیہ السلام تو مادرزاد حسین تھے, اس وقت تو حسن کی معراج پر تھی. مکر کہتے ہیں وَشَرَوْهُ بِثَمَنٍ بَخْسٍ دَرَاهِمَ, قیمت لگی تو چند سکے اور وہ بھی کھوٹے. تو معلوم ہوا کہ اللہ رب العزت کے نزدیک حسن ظاہر کی قیمت چند کھوٹے سکوں کے سوا کچھ نہیں. حسن کے پیچھے بھاگنے والوں, تم چند کھوٹے سکوں کی خاطر اپنے رب کو ناراض کر رہے ہو. تو جمال, بیوٹی, آج دنیا میں اسی کے چکر میں ایک بڑی تعداد پھر رہی ہے. تو بھی ہر جائی تو اپنا بھی یہی طور سے ہی, تو نہیں تو اور صحیح, اور نہیں تو اور صحیح, ایسا قصہ رہتا ہے. سب مطلب پرست رہتے ہیں, مطلب نکل گیا تو پہچانتے نہیں کا قصہ ہو جاتا ہے, اور انسان دھوکہ کھاتے رہتا ہے. آگے فرما رہے مال کی حرص, ایک فتنہ مال ہے. اس مال کی حرص نے بھی انسان کو کہیں سے کہیں کر دیا اور کہیں کا نہیں رہنے دیا. اللہ تبارک و تعالیٰ فرماتے ہیں وَإِنَّهُ لِحُبِّ الْخَيْرِ لَشَدِيدٌ, اور بے شک وہ مال کی محبت میں بڑا سخت ہے. وَتُحِبُّونَ الْمَالَ حُبًّا جَمًّا, اور مال کی محبت میں بڑے شدید. یہ مال کی محبت ایسی ہوتی ہے, حالانکہ مال ایک ڈھلتی چھاؤں ہے, ڈھلتی چھاؤں سے کیا محبت ہونی چاہیے. یہ مال کی حرص اور دنیا کی حرص انتہائی بری خصلت ہے. اسی لیے نبی علیہ السلام نے دنیا کے حریص کو کتے کی مثل قرار دیا ہے. الدنیا جیفا و طالبہا کلاب, یعنی دنیا کو مردار کہا ہے اور طلب کرنے والوں کو کتے سے تشبیہ دی ہے. ذرا توجہ فرمائیں, یہاں سے حضرت کچھ تشبیہات بیان کر رہے ہیں. انسان ایک اللہ کی مخلوق ہے اور اس کے علاوہ بہت سی مخلوق ہوتے ہیں. کسی کے اندر کوئی خوبی ہے, کسی کے اندر کوئی خرابی ہے. تو اس طریقے سے کئی چیزوں کو حضرت ایک ساتھ بیان فرما رہے ہیں، اس کو ذرا توجہ سے سنیے۔ علماء نے لکھا ہے کہ کوا بھی مردار کھاتا ہے، کتا بھی مردار کھاتا ہے۔ کوے سے تشبیہ نہیں دی، کتے سے تشبیہ دی، اس کی بنیادی وجوہات کیا ہیں؟ نمبر ایک، ایک تو یہ کہ کوا جب کسی مردے کو کھاتا ہے تو شور مچاتا ہے تاکہ اور بھی آئیں اور ہم سب مل کر کھا سکیں، لیکن کتا بڑے سے بڑے مردار کو بھی خاموشی سے اکیلا کھاتا ہے۔ دنیا دار بندہ بھی اسی طرح خاموشی کے ساتھ سب مال خود حاصل کرنا چاہتا ہے، اسی لیے کتے کے ساتھ زیادہ مشابہت ہے۔ نمبر دو، کوا باقی جانوروں کا گوشت تو کھاتا ہے مگر مردہ کوے کا گوشت نہیں کھاتا، یعنی کوے کو مار کر لٹکا دیں، کوئی کوا اس کا گوشت نہیں کھائے گا، لیکن کتے کے اندر حرص ہے، لہذا وہ مردہ کتے کو بھی کھا لیتا ہے۔ دنیا دار کے اندر یہ بھی ایک عادت ہوتی ہے کہ عبرت نہیں پکڑتا، وہ اپنے بھائی کا گوشت کھا رہا ہوتا ہے۔ دونوں کاروبار میں شریک ہیں، جان بوجھ کر ایک بندہ دوسرے کا پیسہ ناجائز طریقے سے کھا رہا ہوتا ہے تو یہ کتے سے مشابہت رکھتا ہے۔ نمبر تین، فرمایا کہ ایک کوے کو کہیں مار دیا جائے تو باقی تک کوے وہاں نہیں آتے، لیکن کتے کو کسی جگہ مار دیں، دوسرا کتا وہاں آتا ہے، عبرت نہیں پکڑتا۔ دنیا دار کا مال بھی یہی حال کہ وہ یکتا کہ وہ دیکھتا ہے کہ غلط کام کرنے والوں کا انجام کیا ہوا، لیکن پھر بھی سبق نہیں سیکھتا، وہی کام کر کے وہ بھی تباہی میں پڑتا ہے اور دوسروں کو بھی تباہی تک پہنچاتا ہے۔ تو دنیا دار بندے کو گویا کتے سے زیادہ مشابہت ہے۔ پھر چوتھی تشبیہ، کوا دن میں تو کھاتا ہے مردار کا گوشت مگر رات کو وہ گھونسلے میں چلا جاتا ہے، جبکہ کتے کی عادت دن میں گوشت کھاتا ہے اور رات کو اس پر بیٹھ کر پہرا دیتا ہے کہ کوئی دوسرا کتا نہ آ جائے، اسے دن رات اسی مردار کی فکر رہتی ہے، اور یہی دنیا دار کی مثال کہ سارا دن کاروبار میں لگا رہتا ہے اور جب رات آتی ہے تو کاروبار کے حساب میں لگا رہتا ہے، یہ ہے کتے سے مشابہت۔ پانچویں چیز فرمایا، کوا ملائم گوشت کھاتا ہے، ہڈیاں نہیں کھاتا، لیکن کتا ملائم گوشت بھی کھاتا ہے اور ہڈیاں بھی چباتا ہے، یہی حال دنیا دار کا ہے، فقط اصل زر واپس نہیں لیتا، قرضہ دیا تو سود بھی مانگتا ہے، بلکہ سود در سود مانگتا ہے، سود کے اوپر سود مانگتا ہے۔ تو معلوم ہوا کہ دنیا دار کی مشابہت کوے سے نہیں کتے سے زیادہ ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے سچ فرمایا، الدنیا جیفہ و طالبہا کلاب۔ دیکھیں بھائی، اس میں کچھ بنیادی چیزیں ہیں سمجھنے کی، وہ یہ کہ اللہ تعالیٰ نے مال کو قرآن میں جگہ جگہ خیر بھی فرمایا ہے، سمجھتے ہیں؟ تو مال فی نفسی بری چیز نہیں ہے، اس کا حق ادا کیا جائے، صحیح جگہ پر اس کو لگایا جائے تو یہ خیر ہے، اور اگر مال کو ناجائز طریقے پر حاصل کیا جائے، اس کا حق ادا نہ کیا جائے تو پھر یہ شر بنتا ہے، سمجھ رہے ہیں؟ ورنہ فی نفسی ہی مال جو ہے، اگر انسان کے پاس نہ ہو تو زکوٰۃ فرض کیسا ہوگی، حج فرض کیسا ہوگا؟ تو یہ حدود ہیں، ان حدود کو مد نظر رکھتے ہوئے۔ اور دوسری بات ہے کہ یہ جتنی مثالیں دی گئی ہیں اس میں انسان دوسرے کو محروم کر رہا ہے، دوسرے کو ضرر پہنچا رہا ہے نا، تو مطلب یہ ہے کہ خود غرض ہے، سیلفشنس اس کے اندر ہے، خیر خواہی کا جذبہ نہیں ہے۔ لیکن اگر یہی مال بھی ہو اور خیر خواہی کا جذبہ بھی ہو تو انسان کا مرتبہ کہاں سے کہاں تک پہنچ جاتا ہے۔ چنانچہ حضرات صحابہ रिज़वानुल्लाह अलैहिम अजमाइन की ज़िंदगियों को अगर देखा जाए तो कैसी कैसी बशारतें उनको दी गई। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कितनी खुशी का इजहार फरमाया जब उन्होंने अल्लाह के राह में माल को सर्फ किया, खर्च किया। यहाँ पर हजरत ये कुत्ते की जो बीमारियाँ हैं, ख़राबियाँ हैं, उसको बयान फरमाए, लेकिन फरमाते हैं उसके अंदर खसूसियात भी हैं। अब कितनी उसके अंदर खसूसियतें हैं, लेकिन एक बुरी आदत की वजह से वो नज़रों में इतनी जो है उसकी हैसियत गिर जाती है। अब खसूसियात क्या हैं वो भी देखिए साहब। हज़रत हसन बसरी फरमाते थे कि कुत्ते के अंदर 10 सिफ़ात ऐसी हैं कि अगर इनमें से एक सिफत भी इंसान के अंदर पैदा हो जाए तो वो वलीउल्लाह बन सकता है। ये बड़ों की बातें हैं क्या है? फरमाते हैं कि कुत्ते के अंदर कनात होती है, जो मिल जाए ये उसी पर कनात कर लेता है, राज़ी हो जाता है, ये कानीन या साबिरीन की अलामत है। नंबर 2, कुत्ता अक्सर भूखा रहता है, यह सालिहीन की निशानी है। नंबर 3, कोई कुत्ता इस पर ज़ोर की वजह से गालिब आ जाए तो ये अपनी जगह छोड़कर दूसरी जगह चला जाता है, ये राज़ीन की अलामत है। नंबर 4, इसका मालिक उसे मारे भी सही तो ये अपने मालिक को छोड़कर नहीं जाता, ये मुरीदीन सादिकीन की निशानी है। अगर उसका मालिक बैठा खाना खा रहा हो तो ये बावजूद ताकत और कुव्वत के उससे खाना नहीं छीनता, दूर से ही बैठकर देखता रहता है, ये मसाकिन की अलामत है। नंबर 6, जब मालिक अपने घर में हो तो ये दूर जूते के पास बैठ जाता है, अदना जगह पर राज़ी हो जाता है, ये मुतवाज़ीन की अलामत है। नंबर 7, अगर मालिक उसे मारे और ये थोड़ी देर के लिए चला जाए और फिर मालिक दोबारा उसे टुकड़ा डाल दे तो दोबारा आकर खा लेता है, इससे उससे नाराज़ नहीं होता, ये खाशीन की अलामत है। नंबर 8, दुनिया में रहने के लिए उसका अपना कोई घर नहीं होता, ये मुतवक्किलीन की अलामत है। नंबर 9, रात को ये बहुत कम सोता है, ये मुहिब्बीन की अलामत है। 10, जब मरता है तो उसकी कोई मीरास नहीं होती, ये ज़ाहिदीन की अलामत है। गौर करें कि कुत्ते में इतनी सिफात होती हैं और ये सब औलिया अल्लाह की सिफात है। क्या इन सिफात में से कोई हम में भी मौजूद है? मगर एक बात यह है कि जानवरों में सबसे ज़्यादा हरीस कुत्ता है, तो उसके अंदर हिर्स ज़्यादा है और इस हिर्स की वजह से, बुरी आदत उसके अंदर पाई जाने की वजह से, उसकी तमाम सिफात के ऊपर ये चीज़ पानी फेर देती है। इसका मतलब यह है कि अगर कोई बंदा औलिया वाली सिफात रखेगा लेकिन उसके साथ उसके अंदर हिर्स है तो ये हिर्स की आदत उसकी 10 सिफात के ऊपर पानी फेर देती है। तो अब क्या करना चाहिए हमको? अब जैसे कि बताया गया माल खैर है तो उसका हक अदा करना है, मिले तो अल्हम्दुलिल्लाह कनात करें और फिर जैसी अल्लाह की तकसीम है उस पर राज़ी रहे। नहनु कसम ना वही नहु मईशत हम फिल हयात दुनिया। हिर्स के मुकाबले में कनात होती है, कनात कहते हैं थोड़े पर राज़ी हो जाना। पतंगों में सबसे ज़्यादा कनात मकड़ी के अंदर है, स्पाइडर में, और सबसे ज़्यादा हिर्स मक्खी में होती है। मक्खी हर जगह बैठकर कुछ ना कुछ लेने की कोशिश करती है लेकिन मक्खी मकड़ी की ग़ज़ा बन जाती है। अल्लाह ने इसीलिए मक्खी को मकड़ी की ग़ज़ा बना दिया कि तुम्हारे अंदर तमा ज़्यादा है, इसके अंदर सब्र ज़्यादा है, अब तुम्हें इस सब्र वाली की ग़ज़ा बना रहना है। चुनांचे मकड़ी मक्खी को खा जाती है, इसलिए हमें चाहिए कि हम तमा दिल में न पैदा होने दें बल्कि अपने दिल में कनात पैदा करें, अपने मालिक से राज़ी रहें, वो हमें जिस हाल में भी रखे ज़्यादा दे हम अल्लाह का शुक्र अदा करें, कम दे हम सब्र करें। सब्र करने वाला भी जन्नती, शुक्र करने वाला भी जन्नती। پروردگار رزق کی پریشانیوں سے ہمیں محفوظ فرما دے۔ حضرت اپنا ایک واقعہ ذکر کرتے ہیں، مجھے ایک مرتبہ امریکہ جانے کا موقع ملا۔ اس وقت یہ عاجز فیکٹری کے اندر جنرل مینیجر تھا اور کسی سافٹ ویئر بنانے والی کمپنی کے یہاں وزٹ تھی۔ خیر وہاں جا کر ٹھہرے، ان کے جنرل مینیجر شام کو میرے پاس آئے اور کہنے لگے میں آپ کو ذرا شہر کی سیر کروانے کے لیے لے آئے۔ ہم نے کہا ٹھیک ہے، ہم بھی دیکھیں کہ شہر کیسے ہوتے ہیں۔ تو انہوں نے ٹوین سٹیز کا دورہ کرایا، اس میں اس نے مجھے کئی کچھ جگہیں دکھائی، بڑی بڑی عمارتیں بتائی، پارک تھے وغیرہ وغیرہ۔ اور ایک جگہ سے گزرتے ہوئے اس نے مجھے کہا کہ یہ شاپنگ سینٹر ہے لیکن یہ بہت مہنگا ہے، دنیا کے بڑے بڑے بادشاہ اور وزیر امیر لوگ وہ یہاں آ کر شاپنگ کرتے ہیں، یہاں قیمتیں بہت زیادہ ہیں۔ میں نے مسکرا کر کہا اچھا بہت مہنگا ہے؟ اس نے کہا کہ بہت مہنگا ہے۔ میں نے کہا مجھے تو کوئی فرق پڑتا نہیں ہے۔ جب میں نے یہ کہا تو وہ بڑا حیران ہوا، مجھے کہنے لگا کیا آپ اتنے زیادہ امیر ہیں کہ آپ کو قیمتوں کے کم زیادہ ہونے کا کوئی فرق ہی نہیں ہوتا؟ تو میں نے ہنس کر کہا کہ میں امیر نہیں ہوں لیکن مجھے شاپنگ ہی کی ضرورت نہیں ہے، مجھے کیا فرق پڑتا ہے قیمت زیادہ ہے یا کم ہے۔ مقصد یہ ہے کہ جب انسان بے تما ہوتا ہے تو اسے دنیا کے مال، دنیا کی رنگلیریاں اور لذتوں سے کوئی سروکار نہیں ہوتا۔ اسی طرح اللہ والے فرماتے ہیں بھوک لگ گئی تو کچھ پیٹ بھر کھا لو لیکن جی بھر مت کھاؤ، دو میں فرق کیا ہے؟ کچھ زیادہ تقاضا ہے تو زیادہ کھا لو پیٹ بھر کے، لیکن جی بھر کیا ہے؟ یہ بھی کھاؤ وہ بھی کھاؤ، ادھر بھی جا کر کھاؤ ادھر بھی جا کر کھاؤ، تو جی تو بھرتا ہی نہیں ہے۔ فرمایا حرص کا تعلق کھانے پینے کے ساتھ بھی ہے، طبیعت میں جب حرص ہوتی ہے تو انسان پھر کھانے کا چبوترا بن جاتا ہے، خوب کھاتا ہے۔ یہ بسیار خوری بہت بڑی غلطی ہے کیونکہ زیادہ کھانے سے نقصانات بہت زیادہ ہیں۔ نوجوان اس بات کو یاد رکھیں کہ 40 سال تک انسان کھانے کو کھاتا ہے اور 40 سال کے بعد کھانا انسان کو کھاتا ہے۔ ہمارے ایک حضرت تھے حضرت میران صاحب رحمۃ اللہ علیہ، ان کو شوگر تھی، شوگر کے باوجود بھی شکر کھاتے تھے۔ وہ ہمیں بولتے کیا عادت آپ کو شوگر ہے آپ شکر؟ جی ہم نہ شکر کھاتی ہمیں شکر کو کھاتی تھی۔ طبیعت بہت تیز رہیں گی لیکن فریج سے ایک دم ٹھنڈا کول ڈرنک جو بولیں گے وہ پئیں گے۔ کیا ایک عجیب صفت تھی حضرت کی، ایک قلندر کی ایک زندگی تھی حضرت کی، کیا عجیب عجیب رہیں گی حضرت کی باتیں۔ کیا 2002 میں مدراس سے عمرے کے لیے جس جہاز میں یہ عاجز گیا اسی میں حضرت بھی تھے، تو مدراس سے ہم لوگ سوار ہوئے تو حضرت ہوائی جہاز میں باتیں کرتے رہے، یہ کیسا اڑتا جی ہے اب کچھ بولا وہ حضرت کچھ بولے، باتیں چلتی رہی چلتی رہی۔ اس کے بعد جدے میں اترے اور ہم لوگوں کو عمرے کے لیے مکہ جانا تھا اور حضرت جو ہے وہ اس وقت لندن جا کر پھر واپس عمرے کو حضرت کو آنے کا تھا۔ تو اتر کر ہمارا کاؤنٹر ادھر تھا، حضرت کا کاؤنٹر ادھر تھا، تو ایک چھوٹا بریف کیس حضرت کے ہاتھ میں تھا، وہ اٹھاتے تھوڑی دیر چلتے پھر رکھ دیتے نیچے، پھر اٹھاتے پھر چلتے۔ اب ہم کو دیکھ کر تکلیف بھی ہوتی ہے، حضرت کو اٹھانے ہوتا نہیں ہے نہ تکلیف ہے کر کے، لیکن ادھر جانے بھی نہیں ہے، وہ کاؤنٹر ہمارا ادھر ہے ایسا کیا۔ لیکن ایک بات کا بڑا احساس ہوا کہ حضرت ہمارے کو ایک سبق دے کر گئے، وَلَا تَزِرُ وَازِرَةٌ وِزْرَ أُخْرَى، ہر ایک کو اپنا क्या यह बोझ उठाना पड़ेगा, कोई किसी का बोझ आखिरत में नहीं उठाएगा करके हमारे को सबक दे कर गए। हजरत वापस आए लंदन से और उमरा किए, उसी सफ़र में इंतकाल फरमा गए। अल्लाह मग़फ़िरत फरमाए, ग़रीक रहमत फरमाए। मताफ में इंतकाल हो गया हजरत का, समझ गए। तो एक सबक भी देकर चले गए, और वहाँ जो है रमज़ान का महीना था, और लाखों 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 लोगों ने ये हजरत की नमाज जनाजा पढ़ी हो, अल्लाह मग़फ़िरत। तो वैसा अल्लाह अकबर। तो फरमाया कि तबीयत जो है उसका लिहाज रखना चाहिए, इसलिए आज के दौर में फाके से मरने वालों की बनिस्बत ज़्यादा खाकर मरने वालों की तादाद ज़्यादा है। जिसे देखो ज़्यादा खाने की बीमारी में मुब्तला, ब्लड प्रेशर, शुगर, हार्ट प्रॉब्लम, ये सब ज़्यादा खाने की बीमारियां हैं। इनमें से कोई फाके की बीमारी नहीं है, तो ज़्यादा खाकर मरने वाली बीमारियाँ आज ज़्यादा हैं। और एक बात फरमाते हैं, कम खाना अकल को बढ़ाता है। ज़्यादा खाने के नुकसानात में से एक नुकसान ये है कि इंसान के अकल पर पर्दा पड़ जाता है। आपने देखा होगा कि इंसान जब खूब पेट भर कर खाता है तो फिर नींद आती है, जो डट के खाता है वो जम के सोता है। क्या वो जो ऊँग आती है वो असल में बदनी तौर पर जिस्म को सुला रही होती है। जिस तरह इंसान बदनी तौर पर सोता है, इसी तरह उसकी अकल भी सो जाती है। ज़्यादा खाने वाले की अकल हमेशा सोती है, इसलिए वो लेजी सुस्त होता है और हमेशा खाने की उसे आदत रहती है, खाकर पड़ा रहता है। ऐसी सोने वाले की भी आदत थी, सोने की आदत हुई तो बीवी को कब देखे तो भी बिस्तर डालो, बेड डालो, गएगा पढ़ को सोएगा, फिर उठे बाद बहुत नींद आ रही है मुझे, फिर सोएगा। अब क्या कुछ भी करता नहीं है, खाली सोता है, बहुत नींद आती है मुझे, बहुत नींद आती है। हजरत पीर ग़ुलाम हबीब साहब रहमतुल्लाह ने, हजरत पीर साहब रहमतुल्लाह ने के शेख, वो एक बस्ती में आए। मगरिब बाद उनका प्रोग्राम है, क्या है, मगरिब बाद। अब मस्जिद को पहुंच गए, मस्जिद को पहुंच कर बोलते हैं हमको नींद आ रही है, हमें सोना है। क्या अब 10 मिनट हैं, अब मस्जिद वाले परेशान, जो इंतज़ाम किए थे वो परेशान, सब जगह ऐलान हो गया, लोग आ गए हैं, ये टाइम पर हजरत हमको सोना है बोलते हैं। अब हजरत को समझा रहे, हजरत मगरिब बाद फौरन प्रोग्राम है ऐसा, हमको सोना है। अब परेशान हो गए, अब क्या करेंगे, एक कमरे में इंतज़ाम कर दिए। क्या अब दरवाज़ा बंद हो गया, सब लोग परेशान, लख दख करके, अब किसको क्या बोलेंगे, बोले तो दांत अपने, कतरे तो होंठ अपने, सबको बुला डालकर हमें कि हजरत सोलह करेंगे, हजरत सोलह करेंगे, क्या बोलना है, ऐसा करके परेशान परेशान है। 10 मिनट के पहले ये बात बोले हमको सोना है करके, क्या और सोए और 3-4 मिनट में उठ गए। क्या 3-4 मिनट में उठकर बोले हम सो चुके हैं, क्या बोले। और फिर फरमाया हम नींद ही में सुन रहे थे, कोई कहने वाला कह रहा था, हम जिसे सुलाना चाहते हैं सुलाते हैं, जिसे जगाना चाहते हैं जगाते हैं। हजरत उठ गए और फ्रेश थे, अब वजू करके बिल्कुल नमाज के वक्त में तैयार हो। तो मिनटों में अल्लाह ताला क्या कर दिए, उनकी नींद को पूरी कर दी। तो वैसा एक बरकत एक चीज़ है, कसरत एक चीज़ है। तो ज़्यादा सोना एक है, कम सोने में बरकत होना एक है, ज़्यादा खाना एक है, थोड़े खाने में बरकत होना एक है, ये चीज़ें हैं। अल्लाह हमें समझ अता फरमाए, अमल की तौफीक अता फरमाए। इमाम शाफ़ी रहमतुल्लाह फरमाते थे कि मैंने अपनी ज़िंदगी में इमाम मोहम्मद रहमतुल्लाह अलैह को देखा कि वो मोटे भी थे, अक्लमंद भी थे। फरमाने लगे मैंने अपनी ज़िंदगी में कभी मोटे शख्स को अक्लमंद नहीं देखा, लेकिन इमाम मोहम्मद, आम तौर पर आप देखेंगे कि मोटा बंदा भूलने का आदी होता है, ये हजरत की बात है भाई, इसलिए मुझे मत देखो। वो चर्बी फकत जिस्म पर नहीं चढ़ती, वो अकल पर भी चढ़ जाती है। इसलिए इंसान कि ज़कावत के बारे में मुआदना किया गया, मालूम हुआ कि सबसे ज़्यादा आईक्यू उन लोगों को का होता है जिनके वेट थोड़े होते हैं और उनके दिमाग में सोचने की सलाहियत सबसे ज़्यादा होती है। इस तरीक़े से कई लोगों के बारे में हज़रत जो है बयान फरमा रहे हैं। सहाबा रिज़वानुल्लाहि अलैहिम अजमईन की ज़िंदगी कैसी थी। एक गज़वे के मौके पर पूछा गया उन लोगों को खाने को क्या मिलता था, तो साहब ने फरमाया एक खजूर। क्या? तो सुनने वाले ताज्जुब में पड़ गए, एक खजूर से कैसे गुजारा होगा। तो फरमाया उस एक खजूर की कीमत भी उस वक्त मालूम हुई जब वो भी ख़त्म हो गई और हम लोगों को गुठलियाँ चूसना पड़ता था। और ये गज़वे में तो पत्ते खाकर, समझते हैं, और ख़ुद फरमाते हैं कि हम मेंगनियाँ हकते थे, हमारा पाखाना जो था वो बकरी की मेंगनियों की तरह होता था, और पत्ते खाने की वजह से हमारे मुंह में छाले पड़ गए थे। क्योंकि सख्त होते हैं तो हमारे जो होंठ और हमारे गाल जो है वो ज़ख्मी हो गए थे। तो ये हज़रत साहब रिज़वानुल्लाह अलैहिम अजमईन की ज़िंदगी थी। ज़ाहिर में ये, लेकिन बातिनी क़ुव्वत कैसी थी उनकी, अल्लाह हु अकबर। जहाँ जाते फुतूहात के दरवाज़े खोलते चले जाते। अल्लाह ताला हमें भी ये सिफ़ात अता फरमाए। थोड़ी देर के लिए मुराकबा करेंगे, उसके बाद दुआ होगी। आँखों को बंद कर लें, सर को झुका लें, दुनिया दुनिया में जो कुछ है उससे हट कट कर अल्लाह की तरफ मुतवज्जे हो जाए। नीयत ये करें अल्लाह की रहमत आ रही है, दिल में समा रही है, दिल से गुनाहों की जुल्मत और स्याही दूर हो रही है, और दिल कह रहा है अल्लाह 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 अल्लाह। لا إله إلا الله سبحانه ربي العلي العلى الوهاب دعاء فرمالة الله لا إله إلا هو الحي القيوم ألف لام ميم الله لا إله إلا هو الحي القيوم وعنت الوجوه للحي القيوم يا أحد الصمد الذي لم يلد ولم يولد ولم يكن له كفوا أحد اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها رب اجعلني مقيم الصلاة ومن ذريتي ربنا وتقبل دعاء ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما رب أوزعني أن أشكر نعمتك التي أنعمت علي وعلى والدي وأن أعمل صالحا ترضاه وأصلح لي في ذريتي إني تبت إليك وإني من المسلمين اللہ ہمارے گناہوں کو معاف فرما، ہماری خطا و لغزشوں کو درگزر فرما، اللہ ہماری ٹوٹی پھوٹی نیکیوں کو قبول فرما، اللہ ہمارے عیبوں کی پردہ پوشی فرما، اللہ ہمارے حال پر رحم فرما، کرم فرما۔ اللہ دیر رات ہو چکی ہے، اللہ دنیا والوں نے اپنے گھروں دروازوں کو بند کر لیا ہے، مگر آپ نے اپنے اے اللہ رحمت کے برکت کے مغفرت کے دروازوں کو کھول رکھا ہے تاکہ دن کا گنہگار توبہ کرے۔ اللہ رمضان کا مہینہ ہے، اے اللہ رحمتوں والا عشرہ ختم ہونے کو ہے، اللہ ہم آپ کی بارگاہ میں آپ کی رحمت کا بھی سوال کرتے ہیں، اللہ مغفرت کی بھی بھیک مانگتے ہیں۔ اللہ ہماری ٹوٹی پھوٹی نیکیوں کو قبول فرما لیجئے، اللہ قابل قبول نہیں ہے پھر بھی قبول فرما لیجئے، اللہ دور قریب سے بندے آئے ہیں، اللہ آنے کو قبول فرما لیجئے، کوئی اور غرض نہیں ہے، اللہ آپ کی محبت لینے آئے ہیں، اللہ آپ کا تعلق حاصل کرنے آئے، اللہ اللہ ہمیں اچھا انسان بنا دیجیے اللہ، اندر کی بیماریوں کو دور فرما دیجیے اللہ، ہماری کامل اصلاح فرما دیجیے اللہ، ہمیں اپنے نیک بندوں میں شامل فرما دیجیے اللہ، ہمارے اوپر رحم و کرم کے فیصلے فرما دیجیے اللہ۔ تیری ایک نگاہ کی بات ہے، میری زندگی کا سوال ہے، اس یہاں سے کبھی ہم نے کنارہ نہ کیا، پر تو نے دل آزردہ ہمارا نہ کیا، ہم نے جہنم کی بہت کی تدبیر، مگر تیری رحمت نے گوارا نہ کیا۔ اللہ بڑے مہربان ہے اللہ، بڑے قدردان ہے اللہ، بہت معاف کرنے والے ہیں اللہ، بہت نوازنے والے ہیں اللہ، اللہ ستر باؤں سے زیادہ مہربان ہے اللہ، ہمارے اوپر رحم کرم کرم کا فیصلہ فرما دیجیے اللہ۔ اللہ یقیناً گناہ بہت ہوئے ہیں اللہ، ہمیں اپنی خطاؤں کا بھی اعتراف ہے اللہ، اور آپ کے عطاؤں کا بھی اعتراف ہے اللہ۔ اللہ آپ چاہے تو ہمیں عذاب دے سکتے تھے اللہ، زمین میں دھسا سکتے تھے اللہ، آسمان سے عذاب اتار سکتے تھے اللہ، آپ نے ایسا نہیں کیا، ہم گناہوں پر ڈٹ گئے، اڑ گئے، بہت گناہ کر گئے، اللہ معافی مانگتے ہیں، اللہ توبہ کرتے ہیں، ہماری توبہ کو قبول فرمائیے، ہمیں معاف فرما دیجئے، آئندہ سنبھال لیجئے اللہ، اللہ بھٹکنے سے بچا لیجئے اللہ، ہم کو سنبھال لیجئے اللہ۔ گرتوں کو اٹھانا بھی آپ ہی کا کام ہے اللہ، ہم نے اپنی اوقات کو گرا دیا اللہ، اللہ اپنی سطح سے نیچے گر پڑے اللہ، ہمیں سنبھال لیجئے اللہ، ہمیں اٹھا لیجئے اللہ، اخلاق حسن عطا فرما دیجئے اللہ، بری خصلتوں سے، بری عادتوں سے بچا لیجئے اللہ، دوا میں ذکر کی توفیق عطا فرمائیے، آپ کے نیک بندوں میں ہمیں شامل فرما لیجئے اللہ، رحم و کرم کے فیصلے فرمائیے اللہ، ہماری یہاں کی آمد کو قبول فرمائیے، ہمارے آنے کو قبول فرمائیے، ہمارے جمع ہونے کو قبول فرمائیے، ہمارے کہنے سننے کو قبول فرمائیے، دور قریب بیٹھے بندے بندیاں جو سن رہی ہیں، اللہ سب کی زندگیوں میں حسین تبدیلیاں پیدا فرما دیجئے، گھروں کے ماحول میں بدلاؤ لا لیجیے اللہ، بچے بڑے سب نیک ہو جائیں، گھر کا ماحول اچھا ہو جائے اللہ، ایسا بنا دیجئے اللہ، ایسا بنا دیجئے اللہ، گھر گھر میں پریشانی ہے اللہ، گھر گھر میں بیماری ہے اللہ، گھر گھر میں قرضداری ہے اللہ، بے روزگاریاں ہیں اللہ، اے اللہ سب کو ختم فرمائیے، سکون عطا فرمائیے، اے اللہ اتفاق عطا فرمائیے، اختلاف سے بچائیے، اتحاد عطا فرمائیے، انتشار سے بچائیے، اللہ رحم و کرم کے فیصلے فرمائیے، جو مانگا ہے عطا فرمائیے، جو مانگنے سے رہ گیا عطا فرمائیے۔ وصلی اللہ علی خیر خلقہ محمد وآلہ وصحابہ اجمعین، برحمتہ۔